नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल पुष महिनाको 19 गते शुक्रबार, पौष शुक्ल चौथी, तदनुसार जनवरी 3 तारीक सन् 2025, नेपाल सम्बत 1145। पेट्रोलियम अन्वेषण सकियो, ड्रिलिङको काम शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। यसै प्रसंगलाई कार्यक्रमको शुरूमा लिँदैछौ। दैलेखको भैरवी गाउँपालिका एक जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ गहिरो खोतल्ने काम सकिएको छ। गत वैशाख 28 गतेबाट शुरू गरिएको ड्रिलिङको काम बुधबार सकिएको खानी तथा भूगर्भ विभागले जनाएको छ। खानी तथा भूगर्भ विभागका भूगर्भविद प्रकाश लुइटेलले 4,002 मिटर गहिराईसम्म ड्रिलिङ भएसँगै यो काम सकिएको जानकारी दिनुभयो। उहाँले वैशाख महिनादेखि शुरू गरिएको ड्रिलिङको कार्य सम्पन्न भएको बताउनुभयो। उहाँले भन्नुभयो, असोज मसान्तसम्म सम्पन्न गर्ने परियोजनाको लक्ष्य भएपछि कड़ा चट्टानका कारण पुष महिनासम्म लम्बिन पुगेको हो। 2,700 मिटर ड्रिलिङ भएपछि विज्ञले प्रत्येक 2-2 मिटर गहिराईबाट निस्किएका ढुंगा र माटो परीक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार त्यसबाट प्राप्त भएको विवरणलाई संकलन गरी सोर्स रक, रिजर्भ वायर रक र सील रक गरी 3 थप अध्ययन हुनेछ। पेट्रोलियम पदार्थ प्राकृतिक ग्यास हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका संकेत सफलतापूर्वक प्राप्त भइरहेका छन्। चिनिया टोलीले हरेक 2 मिटरबाट संकलन गरेको नमूनाको विशिष्ट अध्ययन चीनमै हुनुपर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ। अन्तिम नतिजा प्राप्त भएपछि त्यसको भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढ़ाइने लुइटेलले बताउनुभयो। ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका एक जलजलेमा 45 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। दैलेखको शिर स्थान, नाभी स्थान र पादुका स्थानमा 3 वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनिया सरकारसँग सन् 2019 फेब्रुअरी 28 सम्झौता भएको थियो। शुरूआतमा 3 वर्षभित्र 3 चरणमा काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन। पहिलो चरणमा चिनिया प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए। त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी ड्रिलिङको काम शुरू भएको थियो। ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भन्दै भूगर्भविद लुइटेलले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्रै उत्पादनका आवश्यक काम अगाडि बढ़ने बताउनुभयो। चीन सरकारको 2,50,00,000,000,000 रूपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो। अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनिया प्राविधिक टोलीले सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जियो केमिकल स्याम्पलिङ सर्वे गरी 4 सर्वेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो। पेट्रोलियम अन्वेषण सकियो, ड्रिलिङको काम गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो। मन्त्री परिषदमा अड्कियो कार्यविधि, चिसोले कठ्याङ्ग्रिँदै भूकम्प पीड़ित शीर्षकमा अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। मध्य पुष कठ्याङ्ग्रिँदो चिसो, त्यसमाथि चहराको बसाई, गर्भवती सुत्केरी बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने, यही चिन्तामा पिरोलिएका छन् भूकम्प पीड़ित। हुन त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्री परिषद बैठकको निर्णय थियो जाजरकोटमा भूकम्पपछिको पुननिर्माणको कामलाई अघि बढ़ाउने तर छ महिना भयो पुनर्निर्माणको प्रक्रिया नै शुरू भएको छैन। यसै कारण भूकम्प गएको 14 महिनासम्म पनि पीड़ितको पुनर्स्थापना र पुनर्निर्माण भएको छैन। मन्त्री परिषदमा अड्कियो कार्यविधि, चिसोले कठ्याङ्ग्रिँदै भूकम्प पीड़ित, अन्नपूर्णले मुख्य समाचार छापेको छ। बचतकर्ताको रकमबाट किनिएका सहकारी सञ्चालकका गाड़ी सिंहदरबारमा कबाड़ बन्दै शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। सिंहदरबार स्थित गृह मन्त्रालयको पुरानो भवनको गेटैमा टोयोटा फर्चुनर गाड़ी महिनौदेखि राखिएको छ। बागमती प्रदेश 01026/0134 नम्बरको यो लग्जरी गाड़ी कुनै उच्च पदस्थ सरकारी अधिकारीको होइन। सर्वसाधारणले जम्मा गरेको पैसा दुरूपयोग गरी शिव शिखर सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्माले खरीद गर्नुभएको हो। शर्मा हाल जेलमा हुनुहुन्छ। वहाँको सहकारीबाट पीड़ित करिब 1,00,000 बचतकर्ता मध्ये कसैले पनि 1 रूपियाँ फिर्ता पाउन सकेका छैनन्। तीनै सर्वसाधारणको पैसाबाट खरीद गरिएको गाड़ी भने सिंहदरबारभित्रै कबाड़मा परिणत हुँदैछ। सहकारी ठगीको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 2080 जेठमा यो गाड़ी बरामद गरेको थियो। त्यसैता खुल्ला ठाउँमा त्यत्तिकै राख्दा 2 करोड़ रूपियाँ भन्दा धेरै मूल्य पर्ने यो गाड़ी बिग्रिसकेको छ। हाल गाड़ी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको माथत छ। विभागका महानिर्देशक सुरेश पन्थीका अनुसार मुद्दाको टुंगो नलाग्दासम्म सुरक्षित राख्न भनेर अदालतले पठाएको हो। मुद्दाको फैसला हुँदासम्म यो गाड़ी कबाड़ भइसक्ने चिन्ता विभागका अधिकारीहरूको रहेको छ। बचतकर्ताको रकमबाट किनिएका सहकारी सञ्चालकका गाड़ी सिंहदरबारमा कबाड़ बन्दै नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। कहाँ छ बैंकको 53 खर्ब कर्जा शीर्षकमा कान्तिपुरको मुख्य समाचार रहेको छ। बैंक तथा वित्तीय संस्थाबाट गत शनिबारसम्म 53 खर्ब 48 अर्ब रूपियाँ कर्जा प्रवाह भएको छ। यो कर्जा मध्ये कति प्रतिशत उत्पादनमूलक आर्थिक वृद्धिमा योगदान पुग्ने क्षेत्रमा प्रवाह भएको होला? यस प्रश्नको उत्तर ठ्याक्कै पाइदैन। तर बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको आधा भन्दा बढ़ी कर्जा अनुत्पादक आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान नहुने क्षेत्रमा लगानी भएको देखिन्छ। बैंक तथा वित्तीय संस्थाले गत कार्तिकसम्म प्रवाह गरेको कर्जा 52 खर्ब 85 अर्ब रूपियाँ थियो। यही तथ्याङ्कका आधारमा गरिएको क्षेत्रगत वर्गीकरण अनुसार करिब 30% कर्जा उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन उत्पादन, धातु तथा मेसिन उत्पादन, साना तथा मझौला उद्यमी आदिमा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्क छ। बाँकी 70% मध्ये करिब 19.5% उपभोगमा र 19% व्यापार थोक तथा खुद्रामा, 8-8% यातायात तथा संचार र सेवा क्षेत्रमा र 4% कर्जा निर्माण क्षेत्रमा प्रवाह भएको छ। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका लागि ल्याएका योजना प्रोडक्ट स्कीम अनुसार पनि करिब 52% कर्जा मात्र आयोजना तथा दीर्घकालीन पूर्वाधार, आवधिक कर्जा र चालू पूँजी प्रवाह भएको देखिन्छ। यसबाहेक करिब 12% क्यास क्रेडिट, 7.5% आवासीय कर्जा र 5% रियल इस्टेट क्षेत्रमा प्रवाह भएको छ। यस्तै विपन्न वर्गमा 5.5% ओभरड्राफ्ट, सेयर र हायर पर्चेज क्षेत्रमा 2-2% कर्जा प्रवाह भएको छ। अन्यमा 8.5% कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्याङ्क रहेको छ। कहाँ छ बैंकको 53 खर्ब कर्जा शीर्षकमा कान्तिपुरको मुख्य समाचार प्रकाशित छ। अन्ततः सेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। सरकारले नुवाकोट स्थित सेरा दरबार क्षेत्रले चर्केको 164 रोपनी 13 आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यो प्रक्रिया अघि बढ़ाएको हो। पुरातात्विक प्राचीन र ऐतिहासिक महत्वको दरबार भएकाले यसलाई राष्ट्रियकरण गर्ने गरी प्रक्रिया शुरू गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले हिजो मन्त्रालयका सचिव अर्जुन पोखरेल सहितका कर्मचारीसँग छलफल गर्नुहुँदै सेरा दरबारलाई राष्ट्रियकरण गर्ने प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको हो। अन्तत सेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने नागरिकको अग्रपृष्ठको खबर हो। मन्त्रीले रोके जलस्रोत विधेयकको छलफल शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। संघीय संसदको पूर्वाधार विकास समितिमा जलस्रोत विधेयकमाथि हिजो हुने भनिएको दफावार छलफल अनिश्चित समयका लागि रोकिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले दफावार छलफलका लागि मन्त्रालयले आवश्यक गृह कार्य गर्नुपर्ने देखिएको मंगलबार मात्र मन्त्री परिषदबाट पारित भएको ऊर्जा विकास मार्गचित्रका कार्यक्रमलाई समेट्नुपर्ने अर्थ र कानून मन्त्रालयसँग आवश्यक गृह कार्य गर्नुपर्ने देखिएको भन्दै समय मागेपछि छलफल रोकिएको हो। दफावार छलफल कुनै पनि विधेयकलाई संसदीय समितिबाट पारित गर्ने अन्तिम छलफल हो। मन्त्रीले रोके जलस्रोत विधेयकको छलफल कारोबारको अग्रपृष्ठको समाचार हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस् डेटा चलाउनुहोस्
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा,
नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। अमेरिकी भोजमा नजर परेको त्यो सारी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। नेपालको परराष्ट्र सेवा तथा कूटनीतिक क्षेत्रमा महिलाको बलियो उपस्थिति बन्न सकेको छैन, तर जुन बेला महिला घरबाट बाहिर निस्कन र काम गर्न असहज थियो त्यो बेला कूटनीतिक सेवामा प्रवेश गरेर नेपालको पहिलो महिला राजदूत बन्नु भएको थियो बिन्देश्वरी शाह। वहाँको 92 वर्षको उमेरमा हिजो निधन भएको छ। पूर्व परराष्ट्र सचिव डाक्टर मदन कुमार भट्टराईका अनुसार नेपाली महिलाको कूटनीतिक क्षेत्रमा उपस्थितिका हिसाबले उहाँ पथ प्रदर्शक हुनुहुन्थ्यो। भट्टराईले भन्नुभयो, नेपाली कूटनीतिक वृत्तमा एक जुझारू र पथ प्रदर्शक महिलाका रूपमा उहाँको परिचय स्थापित छ। त्यति मात्र होइन, शिक्षा क्षेत्रमा महिलाको उपस्थितिका हिसाबले पनि ऊ बेलाका अब्बल महिलामा उहाँ गनिनुहुन्थ्यो। पिता पद्म सुन्दर मल्ल निर्वासनमा परेकाले खरसाङमा उहाँको जन्म भयो। विद्यालय शिक्षा त्यही लिनुभएकी शाहले विद्यालय प्रतिस्पर्धामा प्रथम भएर सानै उमेरमा हेराल्ड ट्रिब्यून अमेरिकाका तर्फबाट अमेरिका भ्रमण गर्ने अवसर पाउनु भएको थियो। अमेरिकाकै कोलम्बिया विश्वविद्यालयको बार्नर कलेजबाट पहिलो नेपाली महिला विद्यार्थीका रूपमा बीए स्नातक उत्तीर्ण गर्नुभयो। त्यसपछि जोन्स हकिन्स विश्वविद्यालयबाट उहाँले पहिलो नेपाली महिलाका रूपमा अमेरिकाबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभयो। त्यहाँबाट वहाँ नेपाल फर्किनुभयो। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय खुलेपछि त्यहाँ पहिलो महिला लाइब्रेरियनका रूपमा वहाँ जागिरे बन्नुभयो। त्यो बेला नेपालमा विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले पुस्तकालयको पहिलो सदस्यका रूपमा राजा महेन्द्र वीर विक्रम शाहलाई सदस्यता दिनुभयो। त्यस्तै प्रधानमन्त्री बीपी कोइरालालाई पुस्तकालयको दोस्रो सदस्यता दिलाउनु भएको भट्टराईले स्मरण गर्नुभयो। तत्कालीन बडा महारानी रत्न राज्य लक्ष्मी देवी शाहको अध्यक्षतामा गठित युनेस्को समितिमा सदस्य बन्ने अवसर उहाँले पाउनुभयो। त्यसपछि उहाँ परराष्ट्र सेवामा प्रवेश गर्नुभयो। उहाँ सहित शान्ति राणाले पनि आवेदन दिनुभएको थियो। लोकसेवाले लिएको परीक्षामा राणाको नाम निस्किएन, तर शाहको नाम निस्केपछि पहिलो महिला अधिकृतका रूपमा उहाँले परराष्ट्र मन्त्रालयमा स्थायी सेवा शुरू गर्नुभयो। सेवाकै क्रममा उहाँको अंग्रेजी प्रखर भएकाले अमेरिकामा सरुवा भयो। त्यो बेला नेपालमा दुईपटक प्रधानमन्त्री भएर पनि अमेरिकाका लागि राजदूत बनेर मातृका प्रसाद कोइराला त्यहाँ पुग्नु भएको थियो। दुई वर्षपछि कोइरालाले राजीनामा दिनुभएपछि शाह कार्यवाहक राजदूत नियुक्त हुनुभयो। भट्टराई स्मरण गर्नुहुन्छ, अमेरिकी सरकारले आयोजना गरेको एउटा भोजमा पुरूषका बीचमा एकजना मात्र महिला सारी लगाएर पुग्नु भएकी शाह सबैको आँखामा पर्नु भएको थियो। यता दक्षिण एसियामा भारत पाकिस्तान र बंगलादेश स्वतन्त्र हुने आलोपालो चलिरहेको थियो। बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि तत्कालीन राजा वीरेन्द्रले पहिलो महिला नियोगका प्रमुखका रूपमा उहाँलाई पठाउनु भएको थियो। सन् 1972 1976 त्यहाँ भूमिका निर्वाह गर्नुभयो। बंगलादेशका पूर्व प्रधानमन्त्री बेगम खालिदा जिया र शेख हसिना वाजेद दुवैजना शाहबाट निकै प्रेरित हुनुहुन्थ्यो। भट्टराईले स्मरण गर्नुभयो, दुवैजनाले मसँग शाह कहाँ हुनुहुन्छ भनेर बारम्बार सोध्नु भएको थियो। लामो समय परराष्ट्र मन्त्रालयमा नेपालको पहिलो महिला सहसचिवका रूपमा कार्यरत रहनुभयो। सोही क्रममा सन् 1988 भारतका लागि नेपालको राजदूतमा नियुक्त हुनुभयो। उहाँ त्यहाँ सन् 1991 राजदूत पदमा रहनुभयो। अमेरिकी भोजमा नजर परेको थियो सारी गोर्खापत्रको अग्रपृष्ठको खबरको शीर्षक हो यो। दैनिक 10 बढी भूकम्प अधिकांश बेखबर शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। के तपाईलाई थाहा छ नेपालमा औसत दैनिक कति पटक भूकम्प पराकम्प जान्छ? राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र भन्छ दैनिक सानातिना नयाँ भूकम्प वा पराकम्प 10-12 पटक जान्छ, धेरैले थाहै पाउँदैनन्। सामान्यतया भूकम्प जति नजिक र कम गहिराई तथा ठूलो मानको गयो त्यति नै बढ़ी जमीन हल्लिन्छ, सोही अनुपातमा क्षतिको सम्भावना हुन्छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी उपमहानिर्देशक मोनिका झाका अनुसार 4 म्याग्निच्युड भन्दा को भूकम्प गएमा मात्र सर्वसाधारणमा उत्सुकता जाग्छ, सामाजिक सञ्जालतिर पनि हल्ली खल्ली हुन्छ। दिनहो औसत 10-12 पटक ससाना भूकम्प पराकम्प गइरहेको हुन्छ। प्रवक्ता झाले भन्नुभयो, 4 म्याग्निच्युट वा सोभन्दा बढ़ीको भूकम्प पराकम्पको जानकारी छिटो दिने प्रयासमा हुन्छौं। सिन्धुपाल्चोक जिल्लाको माझीटार केन्द्रबिन्दु भएर बिहिबार दिउँसो 1:02 जाँदा 4.8 म्याग्निच्युटको भूकम्प जाने बित्तिकै हल्ली खल्ली भयो। दैनिक 10 बढी भूकम्प अधिकांश बेखबर अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। कान्तिपुरले पनि सुदूरपश्चिम र कर्णालीमा तारन्तार भूकम्प शीर्षकमा खबर प्रकाशित गरेको छ। विदेश जाने मध्ये झण्डै 72% दक्ष श्रमिक शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। विगतमा नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मध्ये अदक्षको हिस्सा सबैभन्दा धेरै हुने गरेकामा अहिले सुधार हुँदै आएको छ। अहिले विदेश जाने मध्ये दक्ष श्रमिकको संख्या झण्डै 7% पुगेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार 7,41,000 युवा वैदेशिक रोजगारीमा गएका थिए। यसमध्ये 5,32,000 युवा दक्ष भएर वैदेशिक रोजगारीमा गएको देखिन्छ। विदेश जाने मध्ये झण्डै 72% दक्ष श्रमिक कारोबारको अग्रपृष्ठको समाचार हो यो। सन् 2024 11,00,000 विदेशी नेपाल आए शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। अंग्रेजी वर्ष 2024 हवाई मार्ग भएर 11,47,567 विदेशी नेपाल आएको पाइएको छ। यो अघिल्लो वर्षको तुलनामा 13% बढ़ी रहेको अध्यागमन विभागको प्रारम्भिक तथ्याङ्कमा उल्लेख रहेको छ। सन् 2024 11,00,000 विदेशी नेपाल आए कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। विदेशी पर्यटक आगमन 13% बढ़दा भारतीय घटे शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर बनाएको छ। यता कारोबारले भैरवा नाकाबाट 92,000 विदेशी पर्यटक भित्रिए शीर्षकमा खबर प्रकाशित गरेको छ भने मुस्ताङमा पर्यटक आगमन 50% वृद्धि शीर्षकमै कारोबारले नै भित्री पृष्ठमा खबर छापेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय होटेल पूर्वाधार विस्तार शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। नेपालमा संस्थागत पर्यटनको विकास 2007 सालको परिवर्तनपछि मात्र भएको देखिन्छ। खास गरी सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले 7 दशक अघि गरेको सगरमाथाको सफल आरोहणले नेपाल प्रति विश्वको ध्यान आकृष्ट गर्न सक्यो। माउन्ट एभरेस्ट भनेर विश्वभर चिनिने विश्वको सर्वोच्च शिखर सगरमाथासँगै सांस्कृतिक सम्पदा र मठ मन्दिरले विदेशी पर्यटकलाई आकर्षित गर्न सक्यो। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय होटेल तथा रेस्टुरा सर्वेक्षण 2080 सार्वजनिक गरेपछि होटेल पूर्वाधारको वास्तविक स्वरूप देखिएको छ। मुलुकभर सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित 142,223 प्रतिष्ठानमा 2,16,73,83,00,000 रूपियाँ लगानी रहेको देखिएको छ। होटेल पूर्वाधार विस्तार गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। उज्यालोको मार्गचित्र शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ। सरकारले आगामी 1 दशकमा 28,000 मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्री परिषदमा प्रस्तुत गरेको ऊर्जा विकास मार्गचित्र 2081 पारित भएसँगै यो महत्वाकांक्षाका लागि औपचारिक रूपमा बाटो खुलेको छ। उज्यालोको मार्गचित्र शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ भने धुजा 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 वाहक शीर्षकमा अन्नपूर्णले सम्पादकीय प्रकाशित गरेको छ। निगमको व्यवस्थापन र हालत कतिसम्म दुरअवस्थाको छ भने एउटा ट्विन अटर जहाज त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै 12 वर्षदेखि ग्राउण्डेड छ। अरू दुईमा भने इन्जिनमा समस्या देखिएर उडान भर्न नसक्ने अवस्थामा आएको छ। निश्चित उडान अवधिपछि जहाज मर्मत सम्भार गर्नुपर्छ। जगेडा इन्जिनको जोहो भएको हुनुपर्छ। यी दुवै मामलामा निगम कमजोर हुँदा समस्या आएको हो। धुजा 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 वाहक अन्नपूर्णको सम्पादकीय हो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।